بسم اللہ الرحمن الرحیم۔ سامعین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے۔ جس طرح ہم نے صبح آپ کو انٹرو میں بتایا تھا کہ آج ہمارے بہت سارے مہمان ہوں گے، ہمارے ساتھ اس وقت جو شخصیت ہیں وہ کسی تعارف کی محتاج نہیں، وہ سٹی کونسل میں رہے، پارلیمنٹ کے ممبر رہے اور ہمیشہ جو ہے وہ اوسلو کی سیاست میں پہلی صف میں کھڑے رہے اور آج بھی کھڑے ہیں۔ حکومت پاکستان کی جانب سے ان کو 17 امتیاز ملا اور اب جو 50 سالہ جوبلی بنائی جا رہی ہے اوسلو ناروے میں، پچھلے دنوں تقریب ہوئی تو ہم نے کہا کیوں نہ ان سے رابطہ کیا جائے، ان سے یہ ساری صورتحال جو ہے وہ جانی جائے اور ان کو آن ایئر مبارکباد بھی دی جائے۔ میری مراد ہے چودھری خالد صاحب اس وقت اوسلو ناروے کی فضاؤں سے ہمارے ساتھ کوپن ہیگن کی فضاؤں میں موجود ہیں۔ چودھری صاحب، ایک بار پھر ہم آپ کو کوپن ہیگن کی فضاؤں میں خوش آمدید کہتے ہیں۔
تمام سامعین کو میری طرف سے السلام علیکم۔
چودھری صاحب، سب سے پہلے تو ڈھیروں مبارکیں۔ 17 امتیاز کوئی چھوٹی چیز نہیں ہے، یہ ایک بہت بڑا اعزاز ہوتا ہے اور ہر کسی کے یہ نصیب بھی نہیں ہوتا۔ آپ کو ہم بہت دل سے جو ہے مبارکباد پیش کرتے ہیں۔
بہت بہت شکریہ رائے صاحب، اور میں بھی اللہ تعالیٰ کا شکر ادا کرتا ہوں کہ انہوں نے مجھے اپنی عنایت سے اور اللہ کے فضل سے یہ ہمیں جو اعزاز جو ہے وہ ملا ہے، اور اس میں آپ بھائیوں کا اور دوستوں کا اور تمام جو کمیونٹی ہے ان کی دعاؤں کا بھی اثر ہے، اور میں سمجھتا ہوں یہ جو ایک اعزاز ہے کیونکہ ایز اے اوورسیز پاکستانی مجھے ملا ہے تو یہ تمام اوورسیز پاکستانی کے لیے ہے، نہ کہ صرف میرے لیے اکیلا ہے۔
جو سا دوسرا، ہم ایک تقریب دیکھ رہے تھے، اس میں آپ پیش تھے ٹاؤن ہال میں، بڑی تقریب ہوئی، اس کی ذرا تفصیلات تو ہمارے سامعین کے ساتھ شیئر کریں۔
جی رائے صاحب، یہاں پر آپ کو جیسے پتہ ہے مطلب کوپن ہیگن میں بھی اور ناروے میں بھی تقریباً قریب ہی ایک ساتھ جو ہے ہمارے یہاں پر جو تارکین وطن جو تھے جو پاکستان سے یہاں پر تشریف لائے تھے 1971 میں، تو اس حوالے سے ناروے کی حکومت جو ہے انہوں نے اس تارکین وطن کی آمد اور یہ جو ہماری یہاں پر لیبر آئی تھی اس کی ایک جوبلی جو ہے، کیونکہ اس کے 50 سالہ ہوئے تھے تو اس کو منانے کے لیے انہوں نے ایک کمیٹی بنائی تھی، جس کا مقصد یہ تھا کہ وہ اس تقریب کے حوالے سے اور یہ جو جوبلی ہے اس کے حوالے سے ایک پروگرام مرتب کرے جس میں اس وقت کے آنے والے جو تارکین وطن ہیں ان کو خراج تحسین پیش کیا جائے، اور ساتھ ساتھ یہ بھی دیکھا جائے کہ یہ جو امیگریشن اور یہ جو آمد اس وقت ہوئی تھی اس نے نارویجن معاشرے پہ اور یہاں کی ثقافت پہ اور یہاں کی تہذیب پہ کیا کیا اثرات چھوڑے ہیں، اور اس جو تارکین وطن جو اس وقت آئے تھے ان کی یہاں آمد سے معاشرے میں کس طرح سے ایک نیا رنگ جو ہے وہ بھرا گیا ہے۔ تو اس حوالے سے ایک کمیٹی جو تھی وہ انہوں نے بنائی تھی، اور وہ 10 رکنی کمیٹی تھی، اس میں 5 خواتین تھیں، 5 مرد تھے، اور مجھے اس کمیٹی کا جو چیئر ہے یعنی کہ سربراہ جو تھا وہ مقرر کیا گیا تھا، اور ہم نے یہ تقریباً ایک سال کے دوران، یہ پچھلے سال کمیٹی جو ہے اس کو اسٹیبلش کیا گیا تھا، تو ایک سال کے دوران ہم نے مختلف حوالوں سے کوشش کرتے رہے کہ یہ پروگرام جو ہے ہم یہ مرتب کریں، اور ہمارے لیے مشکل تھی وہ جیسا کہ آپ کو بھی معلوم ہے کہ کووڈ جو ہے تھا 19 اس کے آنے سے اور کرونا کی وبا پھیلنے سے ہم پھر جو ہیں اپنے اس پروگرام کو کوئی اس طرح سے ترتیب دینے میں کافی جو ہے وہ دقتیں ہمیں پیش آئیں، کہ ہم یہ چاہ رہے تھے کہ یہ پروگرام ہمارا اس سال جو شروع موسم بہار میں یعنی کہ اپریل مئی میں ہم اس کو منعقد کریں، پھر ہم نے سوچا اس کو اگست میں کریں، لیکن حالات جو تھے اس طرح سے لاک ڈاؤن چل رہا تھا اور مختلف ریسٹرکشنز تھی، تو اس وجہ سے پھر ہمیں یہ پروگرام بہرحال آخر میں جا کر 29 اور 30 اکتوبر کو ہم نے یہ اس کو فائنل کیا، اور ہم نے کہا کہ اس کو اب ہم نے ہر حال جو ہے اس کو ترتیب دینا اور منانا ہے۔ اس حوالے سے ہماری جو ہوا وہ 2 تقریبات ہوئی، ایک تقریب جو تھی وہ ہم نے سٹی ہال کے اندر کی اور ایک تقریب جو تھی باہر سٹی ہال کے باہر، ایک ہمارا جو بہت بڑا ایک گراؤنڈ ہے اس کے اندر ہم نے ایک میلہ ٹائپ جو پاکستانی تہذیب اور ثقافت ہے اس کے حوالے سے وہ لگایا۔ دوسرے دن جو سٹی ہال کے اندر جو تقریب تھی اس کے اندر انوائٹڈ جو مہمان تھے وہ بلائے گئے، اور اس میں خاص خیال رکھا گیا کہ وہ تارکین وطن جو بھی باحیات ہیں جو کہ 1971 اور 1970 کی دہائی میں ناروے میں تشریف لائے تھے ان کو بلایا گیا، اور پھر بہت بڑی نارویجن جو کمیونٹی تھی ان لوگوں کو بلایا جو مختلف کی پرسنل تھے ان کو، اور اس میں سب سے بڑی اعزاز کی ہماری بات یہ تھی کہ ناروے کے جو کنگ ہیں ہز میجسٹی کنگ ہارالڈ جو ہیں وہ بنفس نفیس اس میں شریک ہوئے اور انہوں نے جو ہماری تقریب ہے اس کو گریس کیا، اور وہاں پر جو تھے ہم نے ایک چھوٹا سا کلچرل ثقافتی شو بھی تھا، مختلف چھوٹے چھوٹے شو تھے، اور یہ تقریباً 1.5 گھنٹے کی تقریب تھی جس میں تقریباً 700 के करीब जो शुरका थे उन्होंने इसमें शिरकत की, और इस तकरीब को होस्ट जो था वो ओस्लो की जो लॉर्ड मेयर उसने की, और जो इसकी बाजाबता इफ्तिताह जो था इन तकरीबात का वो ओस्लो के जो चीफ मिनिस्टर हैं हमारे उन्होंने किया, और मुझे ये हुक्म मिला था और मेरे ही जिम्मे थे कि मैं इस तकरीब के आगाज जो है वो करूँ और अपनी इफ्तिताही तकरीब में जो है लोगों को खुशामदीद कहूँ और इसके अगराज व मकासद पेश करूँ। तो इस तकरीब में जो चीज़ हमने मैंने जो अपने तौर पे हाईलाइट की थी वो ये थी कि हमने शुक्रिया अदा किया नॉर्वेजियन अथॉरिटी का, नॉर्वे हुकूमत का, कि मैं ये समझता हूँ कि बजाते खुद ये कि इस तकरीब का इनकार करना और इसको ये इतराफ करना कि ये जो तारकीन वतन की आमद हुई थी ये हमारे लिए एक मुस्बत चीज़ है, तो ये एक बहुत बड़ा क्रेडिट और बहुत बड़ी तहसीन है तारकीन वतन के लिए। तो मैं ये समझता हूँ कि इस ऐसा करने से नॉर्वे हुकूमत जो है उन्होंने वो जो आप भी जानते हैं हम भी जानते हैं जो हमारे यहाँ पर आजकल बहस चल रही है खासकर दाएं बाजू की जो एंटी इमिग्रेंट्स और एंटी इस्लामिक जो फोर्सेस हैं जो ये कहती हैं जी कि तारकीन वतन की आमद से हमारा माशरा और हमारी तहजीब जो है उसको नुकसान हुआ है, तो इसका मनाया जाना और इसमें इतराफ़ करना कि ये एक मुस्बत चीज़ है और मनफी नहीं है, तो ये उन फोर्सेस के लिए भी एक सेटबैक था और हमारे लिए ये चीज़ जो थी एक मुस्बत थी कि हमारी यहाँ पर आमद को मुस्बत लिया जा रहा है। इसके साथ ही मैंने अपनी तकरीर में जहाँ तक ये बताया कि ये जो लोग जो आए थे और जो उस वक्त हिजरत करके, हिजरत ही बनती है माइग्रेशन हुई जो भी उसको आप लफ्ज़ दें, तो ये एक छोटा काम नहीं है क्योंकि रह साहब आप जानते हैं कि एक नामालूम मंजिल की तरफ जाना और एक नामालूम मंजिल की तरफ कदम बढ़ाना जेब में मुख्तसर सी मतलब थोड़े से पैसे लेकर और तन पे शायद एक ही कपड़ों का जोड़ा लेकर और आप एक मंजिल की तरफ चल पड़े हैं और आपको कुछ मालूम नहीं, उसकी जबान का पता नहीं, उसकी तहजीब का पता नहीं, तो ये बहुत हिम्मत वाले लोग होते हैं जो इस तरह की हिजरतें करते हैं। तो उन लोगों को हमने तहसीन पेश किया कि जिन्होंने इस तरह नामसाद हालात में और इस तरह की सिचुएशन में उन्होंने ये जो है अपना आकर उन्होंने ये हिजरत की। लेकिन साथ ही साथ मैंने ये भी कहा, मैंने कहा जी कि ये जहाँ तक उनकी जुर्रत को सलाम और उनकी हिम्मत को सलाम करने का टाइम है, इसके साथ साथ हम जो हमारा जो मेज़बान माशरा इस यहाँ पर ये नॉर्वे था, तो उस नॉर्वेजियन माशरे को भी दाद और तहसीन हम देते हैं कि जिसने खुले दिल से और बड़ी कुशादा दिली से इस जो तारकीन वतन की आमद है उसको कबूल किया और उसको कबूल करके उनको यहाँ पर अपने बराबर के हकूक दिए, अपने माशरे के अंदर उनके लिए तमाम जो मौके दूसरों के लिए थे वो मौके मुहैया किए, तो ये एक बहुत बड़ी जो है उनकी तरफ से एक कह लें कि अच्छा जेस्चर था, तो उसकी भी हमने तारीफ की। तो ये एक संगे मील था जिसको मनाया गया और साथ ही ये अजम किया गया कि एक मंजिल पर हम पहुँच चुके हैं, अब अगले जो हमारी मंजिल है वो जारी है और इस माशरे को अब क्यों ना हमने और जो है खूबसूरत बनाना है और इसको संवारना है, क्योंकि यह माशरा अब हमारे लिए वो जिस तरह होता है ना कि एक मतलब एक मंजिल नहीं थी बल्कि अब ये हमारा मकाम बन चुका है, अब यहाँ पे हम रह रहे हैं, तो हमारी आने वाली नस्लों को जो है इस मुल्क को और भी ज़्यादा खूबसूरत बनाना है ताकि मुस्तकबिल में जो लोग आए तो उनके लिए इसी तरह जो है अच्छे मौके यहाँ पे मौजूद हों।
जो सब ये तो बड़ा पॉजिटिव साइन था कि की पोस्ट वाले लोगों ने जो इस बात को सराहा और माना कि ये अच्छा था, पॉजिटिव था, और वो सोर्सेज जो कि गैर मुल्कियों को पसंद नहीं करती, तशद्दत वाली गैर मुल्कियों के बारे में जो सियासत वो ज़हनी तौर पे रखते हैं, तशद्दत करते तो नहीं है लेकिन तशद्दत वाली ज़हनी सियासत जो करते हैं, ज़हन का तशद्दत भी मैं से तशद्दत ही गिनता हूँ
जी।
जो सब अपने लोगों ने कैसे महसूस किया जो उस वक्त लोग आए थे, अब तो गालिबन उनमें जो अक्सरियत जो है वो इस दुनिया में आयात नहीं है, वो जो लोग बाकी थे बुजुर्गों क्या कहते थे?
जी उन्होंने माशाल्लाह बहुत अच्छा इसको लिया। यहाँ पर इसी सिलसिले में हमने एक जो था एक मतलब एक फोटोग्राफर है उसको हमने ये एक टास्क दिया था कि वो ढूंढ के, और हमने भी उनके साथ तावन किया कि उन्होंने तकरीबन 15 जो उस वक्त के पाकिस्तानी जो तशरीफ लाए थे उनकी बाकायदा तस्वीर लेकर, उनके इंटरव्यू लेकर उनकी एक नुमाइश तैयार की गई है जिसमें वो अपनी कहानी बताते हैं कि हम किस तरह आए, किस तरीके से हम यहाँ पर पहुँचे, कैसे यहाँ पर हमने आकर अपना वीज़ा हासिल किया, फिर हमने कैसे यहाँ पर रिहाइश इख्तियार की, एक ये था। और फिर एक दो था हमने एक डॉक्यूमेंट्री मूवी जो है वो भी तैयार करवाई है, वो भी एक तरह की नुमाइशी है जिसके अंदर उसी तरह 12 लोग हैं जो कि अपनी कहानी बता रहे हैं, और उसमें उन्होंने ये हमने ये किया है कि ये जो हमारी नुमाइश है तस्वीरी और ये जो डॉक्यूमेंट्री मतलब वीडियो मूवी है उसके अंदर हमने वो पुरानी नस्ल के लोग डाले और फिर साथ नए जो आज के लोग हैं उनके نئے ہیں ان کو بھی ڈالا گیا کہ وہ یہ بتا رہے ہیں کہ آج وہ کس طرح سے ان کے اپنے بزرگوں کی جو محنت مزدوری کے کس طرح یہاں پر معاشرے میں اب وہ ترقی کر چکے ہیں. یعنی کہ اگر والدین جو تھے وہ اگر مزدور تھے اور انہوں نے یہاں پر آ کے فیکٹری میں جا کی اور آج اللہ کے فضل سے ان کے بچے جو ہیں دو دو تین تین ڈاکٹر ہیں, کوئی ہاسپٹلز میں اوور لے کے لگے ہوئے ہیں, کوئی مل انجینئر ہے, کوئی کسی بینک میں ڈائریکٹر لگے ہوئے ہیں. تو یہ ہم نے ایک طرح سے تصویر اور نمائش کی صورت میں وہ ہم نے پیش کیا کہ اس کا مثبت اثر جو ہے کیسے ہوا. اور وہ جو لوگ تھے بڑے جذباتی تھے, میں نے وہاں پہ دیکھے سٹی ہال کے اندر وہ موجود تھے اور ان کی فلم جو تھی وہ بڑی اسکرینس پہ چل رہی تھی, ان کی تصویریں وہاں پہ ڈسپلے کی ہوئی تھی, تو وہ بڑا فخر محسوس کر رہے تھے اور اس چیز پہ ان کو بہت خوشی ہوئی. انہوں نے کہا جی کہ ہمیں یہ بہت سن کر خوشی ہوئی کہ ہماری یہ جو سالگرہ ہے یا جو جوبلی ہے اس کو منایا جا رہا ہے, تو اس سے ہم یہ محسوس کرتے ہیں کہ ہمارے لیے ہمیں قدر جو ہے دی گئی اور ہمیں قدر کی نگاہ سے دیکھا گیا کہ ہم جو ہیں یہاں پر جو آئے تو ہمیں کوئی منفی نہیں لیا گیا بلکہ اس کو مثبت لیا گیا. اور جو ہمارے میئر کی تقریر تھی اور جو ہمارے اوسلو کے چیف منسٹر کی تقریر تھی, تو انہوں نے بھی اس چیز کا اپنی تقاریر میں اعتراف کیا کہ انہوں نے کہا جی کہ اب ہمارا جو رنگدار معاشرہ ہو چکا ہے اس میں کئی رنگ بھر چکے ہیں, ہمارے یہاں پہ کھانے کی رسومات جو ہیں وہ بدل چکی ہیں, یہاں پہ بہت سے ڈریس جو ہیں کپڑوں کا انداز وہ بدل چکا ہے, اور مختلف رنگ کے اور مختلف مذہب کے مختلف زبانوں کے لوگ ہمارے شہر کے اندر جو ہیں, اس سے ہمارا تہذیب اور ہمارا معاشرہ جو ہے اس کو ترقی ملی ہے اور اس کو ہم مثبت لیتے ہیں. تو اس سے وہ بزرگ جو تھے وہ بڑی خوشی محسوس کر رہے تھے کہ ان کی آمد نے صرف ان کی اپنی جو ذاتی ایک کہہ لیں کہ معاشی حالت ہے اس کو بہتر نہیں بنایا بلکہ اس کے معاشروں پہ بھی اور تہذیبوں پہ بھی مثبت جو ہیں وہ اثرات پڑے.
جی صاحب, اتنی بڑی بات ہے, اتنا بڑا ایونٹ ہوا, تو کیا گورنمنٹ آف پاکستان کی طرف سے, میری مراد ہے پاکستان امبیسی کی طرف سے بھی کوئی رول ادا کیا گیا؟
جی, وہاں پہ ہمارے جو سفیر پاکستان تھے وہ بھی وہاں پہ موجود تھے اور ان کی باقاعدہ ہم نے سپیچ رکھی ہوئی تھی اور انہوں نے بھی تقریر کی اور بڑی خوبصورت تقریر کی. اس پروگرام کے دوران ہی جب ہم نے یہ کمیٹی اسٹیبلش ہوئی تھی تو اس کے دوران بھی ہم نے یہ مطلب ناروے کی اوسلو کی سٹی گورنمنٹ جو تھی انہوں نے یہ بھی ہمیں کہا تھا, اس ٹاسک میں ہمارے موجود تھا کہ ہم پاکستان امبیسی کے ساتھ حکومت پاکستان کے ساتھ بھی مل کے ہم ان کے ساتھ تعاون جو ہے وہ کریں گے اور دیکھیں گے کہ کس طرح ایک دوسرے کے ساتھ تعاون کر کے وہاں سے ہمیں کیا بہتر جو ہے تجاویز آ سکتی ہیں تو اس کو اس میں شامل کیا جائے گا. لیکن جیسا کہ میں نے شروع میں آپ کو بتایا ہے کہ کووڈ اور کرونا کی وجہ سے کچھ اس طرح کے حالات پیدا ہوئے کہ سفارت پاکستان نے اور حکومت پاکستان نے یہ کہا تھا کہ وہ اس حوالے سے جو اگر تو تقریبات مقرر منعقد ہوں گی تو اس میں وہ سپانسرز کریں گے, مطلب کو کلچرل ایک ٹروپ ہے یا کلچرل جو ایکٹیویٹیز ہیں ان کو. لیکن اور وہ ہماری تقریباً جو ہے فائنل بھی ہو چکی تھی, پاکستان کے دو بڑے نامور اچھے سنگر ہیں ہمارے وہ جو آ رہے تھے جن کو حکومت پاکستان یہاں بھیج رہی تھی, لیکن وہ کووڈ کی وجہ سے کیونکہ ناروے میں ریسٹرکشن ہے, وہ یہاں پہ پابندی ہے کہ آپ آ نہیں سکتے ویزے کی وجہ سے, تو وہ یہاں پہ شرکت نہیں کر سکتے. لیکن سفارت خانہ پاکستان نے بڑے بھرپور انداز میں کی اور ہمارے جو نئے سفیر آئے ہیں ابھی وہ پہنچے ہیں, ان کو بھی ہفتہ ہی ایک ہوا ہے, جناب بابر امین صاحب, تو انہوں نے ماشاءاللہ بہت اچھی تقریر کی وہاں پہ, بہت اچھی سپیچ جو ہے انہوں نے ڈیلیور کی اور انہوں نے یہ بتایا جی کہ اس میں کوئی انہوں نے شکریہ ادا کیا ناروے کا اور نارویجن معاشرے کا, لیکن ساتھ انہوں نے یہ بھی بتایا کہ گو اس چیز پہ آپ لوگ نظر رکھیں کہ پاکستان جو ہے اس نے باہر لوگ بھیجے ہیں, وہاں سے لوگ جو ہیں بڑا ڈائسپورا جو بیرون ملک جا کے اپنی سروسز جو ہے وہ دے رہا ہے, لیکن ساتھ انہوں نے یہ کہا جی کہ یہ بھی یاد رکھیں کہ پاکستان جو ہے وہ پچھلے کئی دہائیوں سے ملینز کے حساب سے جو ہمارے علاقے میں اور خاص کر رفیان مہاجرین ہیں, ریفیوجیز ہیں, ان کو بھی میزبانی کر رہا ہے. لہذا پاکستان جو ہے وہ صرف باہر نہیں بھیج رہا بلکہ اس کے ملک کے اندر بھی جو لوگ پناہ کے لیے آتے ہیں جن کو تحفظ چاہیے تو ان کو پاکستان بھی کھلے دل سے اور بڑی کشادہ دلی سے ان کو وہاں پہ ایکسیپٹ کر رہا ہے. لہذا پاکستان جہاں بیرون ملک اپنے اوورسیز بھیج رہا ہے وہاں پہ بھی اگر کوئی آ کے ان سے پناہ مانگتا ہے تو ان کے ساتھ بھی وہ وہی رویہ اختیار کرتا ہے جس طرح کہ ان معاشروں میں پاکستانیوں کے ساتھ کیا جاتا ہے.
تو سب یہاں ہماری پاکستان امبیسی میں جب بھی کوئی تقریب ہوتی ہے کشمیر کے حوالے سے تو ڈسپلے کیا جاتا ہے, کشمیر کی تصاویر بڑے منظم طریقے سے لگائی جاتی ہیں بڑی ڈسپلن سے, یا کوئی بھی اس طرح کا ایونٹ ہو. اب ٹوریزم کے حوالے سے تو سفیر پاکستان نے اپنے دعوت دی, ہم امبیسی میں جانا ہوا تو وہاں تصاویر کی نمائش کی گئی. تو سب ایک تو یہ ساری پازیٹیو چیزیں, ایک طرف تو یہ کرونا وائرس ہے, دوسری طرف جو ہے ہماری فلائٹس جو ہیں وہ رک جاتی ہیں, ہم لوگ چھٹیوں پہ جاتے ہیں, فلائٹ کینسل ہو جاتی ہے, پاکستان اجازت نہیں دیتا کہ اتنے پرسنٹ لوگ آ سکتے ہیں, ان لوگوں کی سیٹیں کینسل ہو جاتی ہیں, آگے چلے جاتے ہیں, آپ کی ساری چھٹیاں جو ہیں وہ تباہ و برباد ہو جاتی ہیں, فیملی سسٹم ڈسٹرب ہو جاتا ہے, اور ہم لوگ جو ہیں وہ تصاویر کی نمائش کر رہے ہیں کہ ٹوریزم کے حوالے سے. اس طرح کوئی ٹوریزم کے لیے کوئی جائے گا؟
नहीं, ये देखना जी, ये तो असल में राज साहब जो है ना, आप लोग मुझसे बेहतर जानते हैं और डनमार्क क्योंकि हमसे ज्यादा मोस्ट सीनियर है तरकीन वतन के वाले से आप लोग, क्योंकि पहली हमारी इमिग्रेशन वहां पे हुई थी। असल में बात यह है कि ये वो मसाइल हैं जिसको हमारी हुकूमत पाकिस्तान को बड़ी सीरियसली इसको एड्रेस किया जाना चाहिए। अब मुझे ये समझ नहीं आती कि हमारे, क्योंकि मैं तो अक्सर इस मौक़ पर रहता हूँ कि बैरून मुल्क बैठ कर मैं नहीं चाहता कि हुकूमत पे कोई तनकीद की जाए या उनको कोई इस तरह की मशवरे दिए जाएँ। वो ये कहेंगे जी आप लोग बाहर बैठे हुए हैं और आप इधर मुल्क में नहीं हैं। लेकिन ये जो मसला है इसकी मेरी समझ से, मैंने बहुत दोस्तों के साथ भी बैठ के बातचीत की है और मेरी ये समझ से मसला काफ़ी हद तक बाहर है कि देखें, एक तो आप टूरिज्म की बात कर रहे हैं ना राज साहब, अभी देखें कि पाकिस्तान की अगर कोरोना के दौरान फ्लाइट्स चलती, पीआईए चलाता, तो आप यकीन जाने कि इस अरसे के दौरान आपको तो पता है, आप बड़ी हर चीज से आप आगाह होते हैं कि इस वक्त इतना लोड उनको मिलता कि उनका बिजनेस वाइज वो इतना पैसा कमा सकते थे कि वो सोच नहीं सकते। यानी कि कोविड के दौरान अगर आपको डायरेक्ट फ्लाइट मिलती है और उसके लिए लोग ट्रेवल करते हैं तो पीआईए बजाते खुद बहुत पैसे कमाती। ये लोग जो हम जाते हैं, कुछ भी हो, 10 लगाएं, 20 लगाएं, 50 करोड़ लगाएं, वहां पे हम खर्च करके आते हैं, उससे आपकी इकोनॉमी को बूस्ट मिलता है। और फिर ये देखें कि इसी अरसे के दौरान जो कार्गो फ्रेट है उसमें भी काफी लोगों को, बिजनेस को मुश्किलात पैदा आ रही थी क्योंकि बहुत सी फ्लाइट बंद हुई, तो वो आप उसमें भी पैसे कमाते। और मुझे ये समझ नहीं आती कि हमारी हुकूमत ने इस पे कोई ऐसा टास्क फोर्स फौरन क्यों नहीं बिछाई और रैपिडली क्यों नहीं इस पे काम किया और तवज्जो देकर कि ये देखते कि यहाँ पे कितनी बड़ी अपॉर्चुनिटी है। और फिर उस अपॉर्चुनिटी को आप अगर दूसरे तरीके से भी लेना चाहते तो आपके पास रूट्स थे, आपके पास रूट्स की परमिशन मौजूद थी, वो तो सिर्फ आपके जहाज जो थे या आपकी जो कैरियर था उस पर रिस्ट्रिक्शन थी ना, तो आप बहुत तरीके से हर तरह से वो बिजनेस कर सकते थे। आप अपने चार्टर्ड फ्लाइट करके चला सकते थे पीआईए की नाम पे। तो मतलब ये हमें कुछ समझ नहीं आ रही। अभी कभी मौका मिला कोई हुकूमती साहिबान से या कोई हुक्मरान जमातों के कुछ लोगों से तो उनसे ये सवाल कर सकते हैं हम, उसको कह तो कुछ नहीं सकते कि भाई ये आप लोगों के लिए कितनी बड़ी अपॉर्चुनिटी थी और ये मुल्क के लिए अपॉर्चुनिटी थी। और फिर हम जो ओवरसीज पाकिस्तानी हैं, कुछ भी है, जैसे भी हैं, हम भी तो आपके हैं, तो हमारे लिए भी एक सहूलत पैदा हो जानी थी। जिस तरह आप बिल्कुल बजा कह रहे हैं, इस वक्त लोग बहुत ही मुश्किल में पाकिस्तान का सफर कर रहे हैं, जो सफर करके जाते हैं वहां से वापसी पे उनके लिए बड़ी मुश्किल पैदा हो रही हैं। तो इस पे तो हुकूमत को बहुत ही संजीदगी से और बड़े हंगामी सूरत हाल के तहत इस पे काम करना चाहिए था। और ये कोई मुश्किल नहीं है, अगर वो नहीं कर सकते हमसे मशवरा ले लेते कि भाई आपके लिए ये बड़ा अच्छी अपॉर्चुनिटी थी और आप अभी भी है, अभी भी पीआईए जल्दी जल्दी अगर अपनी फ्लाइट चलाए तो वो इसमें बेतना और अच्छा बिजनेस जो है वो करेगी और अपने ओवरसीज पाकिस्तानी को सहूलतें भी मुहैया करेगी।
चौधरी साहब, ये तो सोच की बात है कि इंसान किस तरह सोचता है। चौधरी साहब, आते हैं क्लोजिंग की तरफ। ये इंट्रा पार्टी इलेक्शन हुए, जब से इंट्रा पार्टी इलेक्शन हो रहे हैं, मैं पाकिस्तानी कम्युनिटी की बात करूंगा, ओवरसीज़ कम्युनिटी की बात करूंगा, गैर मुल्कियों की बात करूंगा, ये डिवाइड दर डिवाइड होते जा रहे हैं।
और ये हमारा एक अलमिया है राज साहब, मेरा आपकी तरह इसमें कभी कोई, मैंने अपने जो मौकफ है उस पर कभी कोई मैंने कंप्रोमाइज नहीं किया, इसमें बड़ी खुल के बात करता हूँ। और मैं अक्सर, शायद पहले भी आपको ये बताया होगा, मुझे याद है आज से कोई 25-30 साल पहले यहाँ पे मौलाना कौसर नियाजी साहब मरहूम आए थे, तो उनसे एक मीटिंग में, हमारी बैठक में, एक मीटिंग में बात हुई। तो आपको बताओ कि मौलाना कौसर नियाजी साहब जो थे वो जुल्फिकार अली भुट्टो के कैबिनेट मिनिस्टर थे और ओवरसीज मिनिस्टर थे। उन्होंने ओवरसीज पाकिस्तानी फाउंडेशन एस्टेब्लिश की थी उनके ज़माने में। और उन्होंने बात बताई, उन्होंने कहा जी कि जब मैंने ये ओवरसीज पाकिस्तानी फाउंडेशन हमने एस्टेब्लिश की और हम ओवरसीज के हवाले से ये महकमा बना रहे थे अपनी मिनिस्ट्री, तो कहता है जुल्फिकार अली भुट्टो ने मुझे एक टास्क दिया था मरहूम ने, और उन्होंने ये कहा था कि नियाजी साहब आप ये करें कि आज के बाद आप पाकिस्तानी डायस्पोरा जो बैरून मुल्क पाकिस्तानी है उनमें ये करें कि वहां पे किसी पाकिस्तानी जमात की शाख नहीं होनी चाहिए, आप कम से कम पीपल्स पार्टी की कोई तंजीम जो है बैरून मुल्क ना, वहां पे सिर्फ और सिर्फ एक जमात होनी चाहिए, वो होनी चाहिए पाकिस्तान। तो उन्होंने बड़ी तफसील से उन्होंने कहा जी वज़ीर आज़म भुट्टो साहब मरहूम ने उस वक्त उनको ये कहा था, और ये कहा था कि अगर वहां पर ہم شاخیں بنائیں گے, مختلف تنظیمیں ہوں گی, مختلف سیاسی جماعتیں ہوں گی, تو اس سے ہم ہماری کمیونٹی جو ہے وہ ڈیوائڈ ہوگی, اور جب وہ ڈیوائڈ ہوگی ایک تو ان کی توانائی ان پہ خرچ ہوگی, اور دوسرا ان کو یہ ہوگا کہ اس سے جو ہمارے مخالفین ہیں وہ لوگ فائدہ اٹھائیں گے اور وہ اپنی توانائیاں جو ہے آپس میں ضائع کریں گے جس کا کوئی ان کو حاصل نہیں ہوگا. تو میں جو ہے ان کے کوثر نیازی صاحب کی بات کو بھی لے کے معروف کی, اور اپنے طور پہ بھی تجربے کی بنیاد میں آپ کو کہہ رہا ہوں کہ یہاں پہ یہ ہمارے لیے ایک بہت بڑا المیہ ہے کہ ہم کس چیز پہ دیکھیں. کشمیر کے حوالے سے ابھی آپ کو 27 اکتوبر گزرا ہے, ڈیمونسٹریشن کرنے ہیں وہاں پہ کشمیریوں کے ساتھ, ظاہری یکجہتی کرنا ہے, اور ہم آپس میں تقسیم ہیں, ہم ایک دوسرے ناراض بیٹھے ہیں جی کہ آپ نے مجھے ووٹ دیا, اس نے مجھے ووٹ نہیں دیا, اور ہم ایک دوسرے سے جو ہے وہ ناراض بیٹھے ہیں, اور کیونکہ اس نے یہ نہیں کیا. حالانکہ کشمیر میں اندر جو ہے وہ خون بہ رہا ہے, ہماری مائیں بہنیں جو ہیں وہ ہماری طرف دیکھ رہی ہیں کہ ہم ان کے ساتھ اور نہیں تو کم سے کم متحد ہو کر اظہار یکجہتی تو کر دیں. تو یہ ایک ایسی بد نصیبی ہے ہماری کہ ہم بہت ہی زیادہ جو ہے اپنی توانائی بالکل فضول اور بیکار چیزوں پہ ضائع کر رہے ہیں جس کا ہمارے لیے کچھ اس کا عمل دخل نہیں. اگر یہی جو وسائل ہیں وہی توانائی جو ہم اس چیز پہ ضائع کرتے ہیں, اگر وہی ہم یہاں پر مقامی سیاست کے اندر اور مقامی جو ہمارے ایم پی ہیں ان کے اوپر ہم لگائیں اور ان کو قائل کریں, ان کو کنونس کریں کہ کشمیر کے حق میں بولیں, کشمیر کے مظلوم عوام کے حق میں بولیں, پاکستان کے لیے کچھ ہم ان سے حاصل کریں, پاکستان کے لیے ٹریڈ کے لیے کچھ حاصل کریں, تو یہ ہماری پاکستان کے لیے خدمت ہوگی. مطلب میں یہ سمجھتا ہوں کہ یہ ایک بڑی بد نصیبی ہے. اب جو لوگ کرتے ہیں ٹھیک ہے, ہم ان کو روک نہیں سکتے, کہہ نہیں سکتے, ہر آدمی کو آزادی حاصل ہے, اور مطلب ان کو برا بھلا بھی ہم کہتے, لیکن ہماری اپیل ہے ان سے کہ خدا رہا آپ جو ہے نا قومی سوچ جو ہے وہ اس کو اپنائیے. پاکستان کو اس وقت بڑی سخت ضرورت ہے قومی سوچ کی, اور پاکستان جو ہے اس وقت بڑا گھرا ہوا ہے, ہر طرف سے اس کو گھیرا جا رہا ہے اور ہر طرف سے اس کے لیے مشکلات پیدا کی جا رہی ہیں. تو آپ جو ہے اس میں کوشش کریں اور محنت کر کے آپ جو پاکستان ہے اس کے لیے آسانیاں پیدا کریں, اس کے لیے گڈ ول کریٹ کریں, اور پاکستان کو جو ہے یہاں پر جو ہے مجبور کریں سیاستدانوں کو, سیاسی جماعتوں کو, پاکستان کے حق میں بولیں, بجائے اس کے کہ ہم آپس میں پاکستان کی سیاست جس میں ہمارا کوئی لینا دینا نہیں, ہم بیرون ملک بیٹھے ہیں, پاکستان میں ایک سال کے اندر ہم ایک ہفتہ یا دو ہفتے پاکستان میں گزارتے ہیں, تو یہ عجیب سی ایک سوچ ہے. اب اس پہ مجھے تو کوئی اس کا حل نظر نہیں آتا, لیکن ایک المیہ ہے. المیہ میں اس لیے کہتا ہوں کہ میں نے اپنی آنکھوں سے, اور آپ نے بھی شاید دیکھا ہوگا کہ ایک زمانہ تھا جب محترمہ بینظیر بھٹو صاحبہ مرحومہ بیرون ملک تھی, تو انہوں نے پیپلز پارٹی والوں کو کہا جی پاکستان امبیسی کے باہر جا کر آپ پیپلز پارٹی کے حق میں اور پاکستان کے اندر انسانی حقوق کی خلاف ورزی کے خلاف جو ہے مظاہرہ کریں, انہوں نے کیا. پھر ایک وقت آیا کہ نون لیگ والوں نے کہا جی کہ وقاف لیگ کے کمیونسٹر آئے تو آپ جا کر وہاں پہ مظاہرہ کریں نون لیگ کے حق میں اور پاکستان حکومت کے خلاف اور امبیسی کے باہر. پھر ایک وقت آیا کہ پھر کاف لیگ والوں کو کرنا پڑ گیا, ٹھیک ہے جی. پھر ایک وقت تھا کہ پی ٹی آئی والوں نے کیے مطلب مظاہرے کہ ہم جی کر رہے ہیں مظاہرے مطلب پاکستان امبیسی, یعنی کہ اپنی ہی امبیسی کے خلاف باہر جا کر مظاہرے کرتے ہیں. پھر اب وقت آ رہا ہے کہ اب پھر وہی سرکل چل کے آ گیا, پی ٹی آئی جب حکومت ہے کہ اب دوسری جماعتیں والے جو پی ٹی آئی کے خلاف, یعنی کہ اس سے آپ پاکستان کے خلاف کھڑے ہو کر وہاں پر پاکستان امبیسی کے خلاف احتجاج کرتے ہیں, تو آپ یہ سوچیں کہ وہاں سے جو گزرنے والا ہے نارویجن ہے یا ڈینش ہے تو وہ کیا سوچتا ہوگا کہ یہ پاکستان میں کیا خرابی ہے, یہ پاکستان کے خلاف یہ لوگ بول رہے ہیں. تو ان چیزوں کو میرا خیال ہے کہ ہمارے جو ارباب اقتدار ہیں اور ہمارے جو سیاسی جماعتوں کے سربراہان ہیں ان کو بھی یہ دیکھنا چاہیے کہ اپنی سیاست جہاں پہ ہو رہی ہے اسی پلیٹ فارم پہ کریں جس میدان کے اندر کھیل ہو رہا ہے. دیکھیں نا فٹ بال کے اندر کھیل ہو تو فٹ بال جو ہے فٹ بال گراؤنڈ میں کھیلا جاتا ہے, کرکٹ کرکٹ گراؤنڈ میں کھیلی جاتی ہے, تو پاکستان کی سیاست پاکستان کے گراؤنڈ میں کھیلیں, اس کو آپ جو ہے ڈنمارک یا مطلب ناروے یا یو کے اس پہ نہ کھیلیں.
بالکل بجا فرمایا چوہدری صاحب. آج کل جو ہے آپ کو پتہ ہے بلدیاتی الیکشن بھی آنے والے ہیں, 2 مہینے غالباً 2.5 مہینے کی بات ہے, الیکشن پہلے بھی ہو سکتے ہیں, اور لیڈران لوگ جو خاص کر جو ہمارے دیہات کے لوگ ہوتے ہیں ان کے ایم پی ایز جو ہیں وہ اپنے ٹور پر نکلے ہوئے ہیں کہ چلیں ایک تو وزٹ کریں گے اور انجوائے بھی کریں گے اور دوسرا جو ہے وہ ووٹ کے لیے بھی. اور آج میرا بات چل رہی تھی ان سے تو وہ کہہ رہے ہیں ہم تو ہمارا تو ووٹ بینک جی ہے, ہم تو ووٹ ان کی ضرورت ہے, ان کے بغیر تو ہمارا گزارا بھی نہیں ہوتا. تو ایک تو بات یہ ہے کہ اس کے بعد جب یہ لوگ آتے ہیں ڈیفینیٹ ہم پنجابی لوگ ہیں, کلچر وائز اپنے مہمان کی جو ہے وہ رسپیکٹ بھی کرتے ہیں اور کرنی بھی چاہیے, ان بیچاروں کو ٹائم ہی نہیں ملتا کہ وہ پبلک سے بات کریں تاکہ پبلک ان کے سامنے اور ان کو اپنے مسائل بتائے, پھر واپس جا کر मुझे एक बात समझ नहीं आई और ना ही मैं इस पर किसी की बात मानने के लिए तैयार हूँ, बड़ा पक्का हूँ कि इनको हमारे मसाइल के एक ईची बीची का पता होता है, उसके बावजूद हम इनके सामने अपने मसाइल रख रहे होते हैं। ये बात मेरी समझ से बालातर है। और इनके पास इतना टाइम ही नहीं होता, अब खाना खाया, नाश्ता किया, उम्रें इनकी ऐसी होती हैं, परहेजी खाने होते हैं, फिर इनका टाइम भी जो है वो इधर जा रहे हैं उधर जा रहे हैं, सुबह का नाश्ता, दोपहर का ब्रंच हो रहा है, ब्ला ब्ला सारी चीज़ें चलती रहती हैं। फिर एक जलसा होगा, जलसे में खाना खा के तो हम जो है वो अपने अपने घरों में बातें करते, फ़ोटो बना के चले जाएंगे। अगर देखा जाए तो ये सारे अखराजात जो हैं वो लाखों में चले जाते हैं, मिलियंस में चले जाते हैं। और यही खर्चा अगर हम कहें कि अपने ही उसी इलाके में एक खूबसूरत कॉलेज बना दिया जाए, अच्छी बिल्डिंग उसकी बना दी जाए, अगर कोई सरकारी बिल्डिंग है तो उसको रिन्यू किया जाए, नए तरह अस्पताल छोटा सा खूबसूरत सा बना दिया जाए, उस तरफ हम तवज्जो नहीं देते जितना हम खाने पीने के लिए पेट की तरफ तवज्जो देते हैं।
देखिए राय साहब, वो अच्छी बात है अगर हमारे यहाँ वहाँ पे कुछ अच्छे काम कर दिए जाए, अगर हमारे पास वसाइल हैं और वहाँ की वेलफेयर, हमारे जो वसाइल हैं उनसे हमारे जो पीछे वाले लोग हैं उससे इस्तेफादा हासिल करें। लेकिन मुझे एक बात की समझ नहीं आती और ये मेरा पैगाम है एक इंकसारी के साथ आपके सामीन के लिए और जो डेनमार्क के अंदर आपकी जो पाकिस्तानी कम्युनिटी है उनके लिए, कि यार अपने मिसाइल का तो कुछ सोच लो। अब मैं समझता हूँ कि हमारे स्कैंडिनेविया के अंदर, मेरी ये अपील है नॉर्वे वालों से भी, कि हम ये डिमांड रखें कि पाकिस्तान से जो भी मेहमान आए उसको हम उस वक्त तक वेलकम ना करें जब तक वो पीआई के फ्लाइट से यहाँ ना आए। अब देखें राय साहब कि हमारी माएं बेटियां बच्चे ख्वार होकर पाकिस्तान जा रहे हैं, उनके साथ जो जो एयरपोर्टों में बीत रही है आपने भी कहानियां सुनी होंगी, हमें लोग वहां से फोन कर रहे थे, कोई कतर दोहा एयरपोर्ट से फोन कर रहा है, कहता जी हमें कहते हैं कि आप यहीं से वापस चले जाओ, आप बाहर जाकर पीए की फ्लाइट नहीं पकड़ सकते, कोई दुबई में ख्वार हो रहा है, कोई इस्तांबुल में खराब हो रहा है। अब हम तो इस वक्त हमारे तो मसाइल ही मसाइल है, हमारा सबसे बड़ा मसला तो ये है कि हमारी माएं बहनें बेटियां जो है वो ख्वार होकर पाकिस्तान का सफर कर रही है, तो हम इतना ही मुतालबा कर दें कि जो भी पाकिस्तान से लीडर आए वो अगर पीए की फ्लाइट से आए, फ्लाइट लेके आए, तो हम जनाब उनको वेलकम करेंगे, जब तक पीआई की फ्लाइट बहाल नहीं होती हम किसी लीडर को यहाँ पे कहें कि ब्राय मेहरबानी आप तशरीफ ना लाएं, आप वहां पे हमारे जो मसाइल हैं उनको हल करें। अब हमारा ये बुनियादी जो मसला है, जिस एक सबसे बड़ा जरूरी जो मसला है जिससे हमारे और पाकिस्तान के रवाबत है वो हल नहीं हो पा रहा, तो बाकी हमारे मसाइल किस तरह हल होंगे? ये तो एक अजीब सी बात है ना कि हमारा एक बुनियादी मसला अगर हल नहीं, और बुनियादी मसला हल होगा तो दूसरे मसाइल की बात होगी, तो हमें तो ये चाहिए कि हम ये जो है इसको सामने रखें। और मैं ये समझता हूँ कि अगर इसको हम लाइट ले रहे हैं तो ये बड़ी एक हमारी बदनसीबी और बदबख्ती है हमारी, कि हम ये नहीं समझ पा रहे कि हमारे साथ क्या हो रहा है ये सफर के हवाले से। और ये एक ऐसा मसला है कि जो हल हो सकता है, ये एक ना हल होने वाला मसला नहीं है राय साहब, ये हल हो सकता है, लेकिन सिर्फ इसमें अगर कोताही और कमी है तो वो ये है कि हम लोग जो हैं अपने इस मसले को हल कराने के लिए संजीदा नहीं है, और हम जो है आपस में बटे हुए हैं और आपस में इत्तफाक नहीं रखते, और यक आवाज होकर हम इस पे मुतालबा जो है वो नहीं उठा रहे।
चलो साहब, आखिरी सवाल है आपके हवाले से, चूँकि आप सबसे पुराने सिटी काउंसिल में आपका शुमार होता है, यहाँ 16 नवम्बर को जो है वो सिटी काउंसिल के इलेक्शन हो रहे हैं, पाकिस्तानी नसाद एक इलाके में तो तकरीबन 5 जो हैं वो खड़े हैं, जो कोपनहेगन सबसे बड़ा इलाका है इसमें जो है वो एक खड़ा है जिसे आप कह सकते हैं कि लोग उससे एग्री भी नहीं कर रहे, लड़का तो वो बहुत अच्छा है लेकिन उसके ऊपर जो है वो अपने आप को जो है वो कादियानी बरादरी से है, उधर से उसका तल्लक है, लोग जो कहते हैं कि यहाँ तो चीज़ें ये सोचनी नहीं चाहिए, लेकिन उसके अलावा कोई पाकिस्तानी नसाद जो है वो कोपनहेगन कम्यून में जो है सबसे बड़ी कम्यून है, इसमें कोई कैंडिडेट नहीं है, 8 के करीब कैंडिडेट हैं, कुछ पुराने जो हैं दोबारा खड़े हो रहे हैं, ये 2-3 जो हैं वो एक्टिव रहते हैं सारा साल, कहीं ना कहीं वो टच रहते हैं, और बाकी जब बन जाते हैं उनको पता ही नहीं होता कि हमारा कोई सिटी काउंसलर है भी या कि नहीं। तो चौधरी साहब, आप इनको क्या मशवरा देंगे?
मुझे तो सुनकर ये बड़ी हैरानगी हो रही है और बड़ा अजीब सा लग रहा है ये जो आप कहानी बता रहे हैं, कि मुझे तो यकीन नहीं आ रहा आपकी बात पे माजरत के साथ रहा साहब, इसलिए कि अभी 2 महीने पहले तो आपकी मैं पूरी फेसबुक पे भी और आपके रेडियो पे भी मैं एक इलेक्शन की ऐसी बास गश सुन रहा था कि ऐसे लग रहा था कि जैसे ये कश्मीर का जो रेफरेंडम है वो हो रहा है, और उसके लिए इतनी तगोदोए और इतनी मेहनत और इतने वसाइल पाकिस्तानी कम्युनिटी लगा रही थी, यानी कि ये आपकी जो इंटरा पार्टी इलेक्शन हुए हैं, तो मुझे हैरान है कि उस पर इतना ज़्यादा मतलब तवानाई और इतनी ताकत और इतना मतलब वसाइल का जो है इस्तेमाल किया गया। तो ये जो एक्चुअल जहाँ पर हमारे मसाइल ने हल होना है, जहाँ पर हमारे लिए بہتر مستقبل کے مواقع پیدا ہونے ہیں, جہاں پر ہم نے فیصلوں میں شامل ہو کر اپنے لیے آسانیاں پیدا کرنی ہیں, تو اس میں ہماری آپ کہہ رہے ہیں کہ نمائندگی اور اس میں شرکت جو ہے اس کے لیے تقدیر بہت تھوڑی ہے. تو مجھے تو اس پہ افسوس ہی ہو رہا ہو, تو کچھ نہیں میں کہہ سکتا کہ یہ بڑی حیرانگی کی بات ہے کہ بجائے اس کے کہ وہی جو میں پہلے شروع میں کہہ رہا تھا کہ اپنی توانائی, اپنا زور, اپنی طاقت اس چیز پہ لگائیں, اس لیے کہ ایک بھی آدمی اگر الیکٹ ہو جاتا ہے نا راج صاحب, کیونکہ میرے تو ساری زندگی سیاست میں گزری ہے, میں 32 سال اوسلو سٹی کاؤنسل کا رکن ہوں, اور ایک آواز میں آپ کو یقین کریں, ایک آواز بھی آپ جب آواز اٹھا دیتے ہیں نا تو یک دم, ہم نے اکثر دیکھا ہے, میرے پاس مثالیں موجود ہیں, میں کبھی موقع ملا تو کبھی کتاب کی صورت میں شائع کروں گا, کہ جب آپ کی ایک اکیلی آواز جو ہے نا وہ کس طرح ایک پورے ڈبیٹ کو اور ایک بڑے بہت بڑے فیصلوں کو اس میں تبدیلی لا دیتی ہے. تو مجھے یہ سمجھ نہیں آ رہی کہ یہاں کے اچھے مواقع اور اچھی جو ایک ماحول ہے جمہوری, اور اس کے اندر آپ شرکت کر کے آپ اپنا جا کے شامل ہو کر فیصلوں پہ اثر انداز ہوتے ہیں, وہاں پہ آپ دلچسپی نہیں لے رہے. اور ابھی آپ ہی کے وساطت سے مجھے یہ ریڈیو آپ کا اور آپ کی فیس بک کو سارے سے پتہ چلا تھا کہ بڑی توانائی خرچ کی گئی, اور وہ پاکستان کے الیکشن کے حوالے سے, اور جس کا شاید مجھے نہیں پتا, شاید کہ اس کا اچھا مثبت آؤٹ پٹ نکل آئے, لیکن ابھی تک تو مجھے کچھ نظر نہیں آ رہا. تو یہ ویسے افسوسناک بات ہے, بہت دکھ ہوا یہ بات سن کر مجھے.
یہ سارا الیکشن کمیون کا, میری زندگی کا سب سے بور ترین یہ جو الیکشن ہے کمیون کا ہو رہا ہے, جو میں نے الیکشن اس کو کور کیا, اٹینڈ کیا, پریکٹیکلی حصہ بھی لیا ہے, سب سے بور ترین الیکشن جو ہے یہ کوپر ایکر کمیون کا, اور اس کے علاوہ جو ہمارے سٹی کونسلر, میں تو کہتا ہوں دعا کرتا ہوں سارے بن جائیں, لیکن یہ پی ٹی آئی کے الیکشن, انٹرا پارٹی الیکشن کے اندر یہ ہر چیز جو ہے گم ہو گئی ہے. آپ دیکھیں الیکشن کو کتنے دن رہ گئے ہیں, تو ہمارے دو معزز مہمان آئے ہوئے, ہم لوگ کو کھانے جلسے جلوس کے چکروں میں پڑے ہوئے ہیں. ڈیفینیٹ جس جماعت کی ہوتی ہے ان کو, جن کے مہمان ہوتے ہیں, اگر آپ بات کہیں تو وہ مائنڈ کر جاتے ہیں, چونکہ ہم دیسی لوگ ہیں تو ہم کہتے ہیں ایسی باتیں ہو جاتی ہیں, دیکھیں جی وہاں کیا ہو رہا ہے, وہ کیا کہہ رہے ہیں, راجہ صاحب کیا کہہ رہے ہیں, ہمارے الیکشن اس کے اندر گم گئے ہیں. جی او صاحب
نہیں, چلے ٹھیک ہے جی, مہمان جو ہے ان کی تو میزبانی کرنا, ان کے ساتھ اچھا پیش آنا, ان کے ساتھ اخلاق سے پیش آنا, ان کو ویلکم ہونا چاہیے, تو چلو ہماری تہذیب اور ثقافت کا ایک بڑا عام جز ہے اور حصہ ہے, اور ہم وہ کرتے ہیں چاہے کسی طرح سے, لیکن جو اصل ہمارے جو ایشو ہیں, جو اصل ہمارے مسائل ہیں جن سے ہمارا مستقبل وابستہ ہے, ان سے بھی تو ہمیں غفلت جو ہے وہ نہیں بخشنی, مطلب برتنی چاہیے, کیونکہ وہ غفلت جو ہے وہ ہماری آنے والی نسلوں کو اور ہمارے لیے مستقبل میں مشکلات جو ہے وہ پیدا کرے گی. تو یہاں پہ جمہوری معاشرہ ہے اور پریکٹیکل جمہوریت ہے, اور وہ جمہوریت ہے جس میں سے آپ کو کچھ حاصل بھی ہوتا ہے, مطلب یہ نہیں کہ آپ نے صرف الیکشن میں حصہ لیا اور الیکشن آپ نے منتخب ہو گئے اور آپ نے ٹائٹل نہیں. یہاں پر اگر آپ دیانتداری سے منتخب ہو کر اور جمہوری جو سسٹم ہے اور جمہوری جو عمل ہے اس کا حصہ بنے, تو آپ کے لیے بہت سے جو ہیں مطلب وہ مواقع بھی پیدا ہوتے ہیں, اور آپ کے لیے بہت سے مواقع دیے جاتے ہیں جہاں پہ آپ اثر انداز ہو کر اپنے لیے اور اپنی کمیونٹی کے لیے بہت کچھ کر سکتے ہیں.
چوہدری صاحب آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا,
بہت بہت شکریہ رہا صاحب آپ کا بھی.
سامعین یہ تھے چوہدری خالد صاحب جو کہ اوسلو کی فضاؤں سے ہمارے ساتھ سے 32 سال سے سٹی کونسل رہے اور یہ پارلیمنٹ کے ممبر بھی رہے. سامعین ہمارے جو الیکشن کمیون کے جو بالکل سر پہ آ چکے ہیں, اس کے لیے تو کوشش ہو رہی ہے, جو بیچارے کینڈیڈیٹ الیکشن میں حصہ لے رہے ہیں وہ تو اپنے طریقے سے کوشش کر رہے ہیں, میڈیا بھی ان کو جو ہے وہ ٹائم دے رہا ہے, لیکن جس طرح رونق لگتی تھی اس طرح کی رونق جو ہے اب سٹی کونسل کے الیکشن میں یا ریجن کے الیکشن میں, تو ریجن کے الیکشن میں تو ایک ہی بیچارہ ہمارا پاکستانی نژاد کینڈیڈیٹ ہے جو اکیلا اپنے طور پہ کوشش کرتا رہتا ہے, لیکن یہ جو پی ٹی آئی کے انٹرا پارٹی الیکشن ہے ابھی تک یہ اس نے جو ہے پورے یورپ کو اپنے لپیٹ میں لے کے رکھا ہوا ہے. اور جس طرح چوہدری صاحب نے کوٹ کیا کہ بھٹو صاحب نے کہا تھا کہ کوئی پیپلز پارٹی کی شاخ نہیں ہونی چاہیے, لیکن آج پیپلز پارٹی کی جگہ جگہ جو ہیں وہ شاخیں ہیں, سیاسی شاخیں ہیں. ہم ڈیموکریٹ ہیں لیکن ہم تو نہیں چاہتے سیاسی جماعتوں کی بات کریں, لیکن ان سیاسی جماعتوں نے جو ہے ہمیں بہت زیادہ ڈیوائڈ کیا, ہم ایک دوسرے سے بہت دور ہو جاتے ہیں, اور یہ انٹرا پارٹی جو الیکشن ہے ابھی تک اس کی دھول جو ہے وہ نہیں بیٹھی, ابھی تک جو ہے وہ تلخیاں جو ہیں وہ برقرار ہیں اور ساتھ ساتھ چل رہی ہیں اور آگے بڑھ رہی ہیں, آنے کے لیے یہ بیماری بنتی جا رہی ہے, پھوڑے کی شکل جو ہے وہ اختیار کرتی جا رہی ہے. سمجھنے آنے والے دنوں میں اس پر ہم بات کریں گے, ہمارے ساتھ ساتھ رہیے گا, اگلے مہمانوں کی طرف بڑھتے ہیں.